नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। असारको मध्यतिर छौं। असारको मध्यतिर आइपुग्दा अझै पनि वर्षा पर्याप्त रूपमा हुन सकेको छैन। पर्याप्त रूपमा वर्षा नहुँदा धान रोप्नुपर्ने धान किसानहरूले रोप्न नसकिरहेको अवस्था पनि छ। अर्कोतर्फ जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न भागमा अधिक वर्षा हुने जनाएको छ, आकलन गरेको छ र यसलाई मध्यनजर गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका विभिन्न भूभागमा मेघगर्जनसहित ठूलो वर्षा र चट्याङको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। विशेष गरी प्राधिकरणले अकस्मात बाढ़ी आउन सक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा नगर्न, पहिरोको जोखिममा रहेका स्थान तथा खोला नदी किनारका बस्तीका बासिन्दाहरूले बढ़ी सतर्कता अप्नाउन आग्रह गरेको छ। डुबान हुने बस्तीका बासिन्दाहरूले उचो र सुरक्षित स्थानबारे आफूले पनि जानकारी लिने र अरूलाई पनि जानकारी दिन पनि आग्रह गरेको छ। आवश्यक पर्नासाथ सुरक्षित रूपमा सुरक्षित स्थानमा जान पनि आग्रह गरिएको छ। तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक लगायत सरकारवाला सबै निकाय प्रतिकारका लागि तयारी अवस्थामा रहेको प्राधिकरणले जनाएको छ। यसरी प्राधिकरणले जुन खालको सचेतना हिजो निकालेको छ, अनुरोध सतर्क रहन अनुरोध गर्दै सूचना जारी गरेको छ। यो जारी भएसँगै विशेष गरी विपदमा प्रतिकारे विपद प्रतिकारेमा जुन सहयोग गर्ने निकायहरूले तदारूकता देखाएका छन्, उनीहरू तयारी अवस्थामा राखेको रहेको पनि जनाएका छन्। आज हामी यिनै सन्दर्भमा कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइराला। कोइरालाज्यू, स्वागत छ यहाँलाई।
धन्यवाद।
हजुर, अब मौसम विज्ञान विभागले जसरी आज र भोलिका लागि मौसमको अनुमान गरेको छ, त्यसले चाहिँ अत्याधिक केही ठाउँमा अत्याधिक वर्षा हुने, अत्याधिक भन्दा बढ़ी वर्षा हुने आकलन गरेको छ। यो परिप्रेक्ष्यमा यहाँहरूले पनि सूचना जारी गर्नुभएको छ। अहिलेको अवस्था हेर्ने हो भने काठमाडौँ उपत्यकामा बिहान सिमसिम पानी परेको अवस्था थियो, अहिले पानी परेको अवस्था छैन। देशका अन्य भागमा के भइरहेको छ त्यसको जानकारी पनि आउने नै छ। अब अहिलेको सन्दर्भमा प्राधिकरणले जसरी सूचना निकाल्यो र अहिलेको अवस्थालाई प्राधिकरणसँग आएको सूचना कस्तो छ?
अहिले यस्तो छ, अहिले म एउटा सानो प्रश्न बनाइदिइहाल्नु, यो उच्च सतर्कताको समय पछि आउँदैछ। अहिले हामीले आज र भोलिको लागि चाहिँ सतर्क रहन भनेर एडभाइजरी जारी गरेका छौँ। सतर्क रहने भन्ने के हो भने, अब यस वर्षको मनसुन असार 5 गते शुक्रबारबाट भित्रेको हो, अनि अहिलेको मनसुनमा के भनिया छ भने पोहोरभन्दा सरदर कम वर्षा हुने र बढी गर्मी हुने भन्ने छ यो वर्षको मनसुनमा। त यसको अर्थ पानी कम पर्ने भन्ने होइन, जस्तै पानी चाहिँ पर्छ तर एकै ठाउँमा अत्यधिक वर्षा पर्ने सम्भावना छ, अनि तापक्रम बढ्छ भनेपछि यो विपदको हिसाबले चाहिँ यो अवस्था अलिकति संवेदनशील नै भयो। त्यसले गर्दा यो जुन असार 5 कोशी प्रदेशबाट जुन मनसुन भित्रियो भन्ने हो, त्यसले असार 7 केही क्षेत्रहरूमा क्षति पुर्यायो, जस्तै गोठहरू घरहरू बगाएको, कृषि बालीहरू क्षति गरेको भन्ने त्यस्ता विवरणहरू आएछन्। त अहिलेसम्म मानवीय क्षतिको चाहिँ आएको छैन। अब हामीले हाम्रो तर्फबाट चाहिँ यो असार 10 कमान्ड पोस्टको चाहिँ पहिलो बैठक सुरु गर्यौं। त्यसमा असार 4 माननीय मन्त्रीज्यूबाट, माननीय मन्त्री सुदन गुरुङज्यूबाट, अनि सबै क्लस्टरहरू लिडलाई बोलाएर अनि सबैलाई चाहिँ त्यो कुराहरू बुझेर अनि त्यसपछि यस अनुसार जानु भनेर निर्देशन पनि हामीलाई भएको छ। अनि हामीले त्यही अनुसार अहिले क्लस्टर लिड को लिडहरूलाई बोलाएर हामीले त्यो तयारी गरेका छौँ, कमान्ड पोस्ट पनि सुरु गरेका छौँ भनेर यसरी नै गइरहेछ अहिले हाम्रो यो विपदको तयारी। अनि यसै सन्दर्भमा हामीले चाहिँ यो 14 आइतबार चाहिँ बेलुका एडभाइजरी जारी गरे हो। अब यसले चाहिँ अब आज र भोलिको दिन यो सतर्क रहने भन्न उच्च सतर्क बेला त पछि आउँदै होला होइन, अहिले त सतर्क रहने र यो बेलामा चाहिँ पानी फाटाफुट पनि पर्छ तर कुनै ठाउँमा चाहिँ अत्यधिक पानी पर्ने हुँदाखेरि त्यो आकस्मिक भाव बढ्ने होइन, अब पहिरो कटान अनि गेग्रहणको भाव बढ्ने भन्ने छ। अनि अलिकति सहरी र तराई क्षेत्रमा डुबानको जोखिम हुन सक्ने भन्ने छ। त्यही हिसाबले हामीले चाहिँ अब तयारीहरू हाम्रो पनि भइरहेको छ।
अब यो अवस्थामा विपद प्रतिकारीका लागि जुन खालको तयारी गर्नुपर्ने हो, जुन खालका निकायहरूको भूमिका हुनुपर्ने हो, त्यसलाई चाहिँ प्रभावकारी बनाउने सन्दर्भमा कसरी प्रभावकारी बनाइँदैछ? अब यो समन्वय यी निकायहरू बीचको समन्वय कसरी हुँदैछ? सँगै अब यो प्रतिकारीका लागि आवश्यक पर्ने सूचनादेखि लिएर भनौँ न अब यो तयारी अवस्थामा राख्नुपर्ने कुराहरू चाहिँ कसरी समन्वय हुँदैछ?
यसो त यो प्रतिकार्य चाहिँ गर्ने निकायहरू सबै आफ्नो निकाय हुनुहुन्छ, उहाँहरूले आफआफूले गर्नुहुन्छ। प्राधिकरणले ती सबै निकायहरूको समन्वय गर्छ भन्ने हो। अनि यसपालि चाहिँ यो प्रतिकार्य कार्ययोजना भनेर कार्यकारी समितिबाट स्वीकृत भएको छ। त्यसमा हामीले के अनुमान गरेका छौँ भने 77 जिल्लामा यसको असर पर्छ। करिब करिब 52,000 घरधुरी प्रभावित हुन्छन् र 2.25 लाख व्यक्तिहरू चाहिँ प्रभावित हुन सक्ने भन्ने अनुमान छ। यसै अनुमानको आधारमा हामीले चाहिँ यो विभिन्न कामहरू गर्ने, समन्वय गर्ने, भेला गर्ने, उ गर्ने गर्छ। यसमा अब हामीले गरेको भन्दा अब सबभन्दा पहिला त कमान्ड पोस्ट भइहाल्यो, अब सबै गरेको छौँ। यो हरेक मन्त्रालयमा विपदको फोकल व्यक्तिहरू छन्, अनि त्यो फोकल व्यक्तिहरू र यो क्लस्टर लिड र यो कोलिड भनेर हामीले यो यो युएन एजेन्सी भनेर संयुक्त राष्ट्रसङ्घीय निकायको संयोजकतामा कोलिड भनेर राखेका छौँ। यो किन राखेको भन्दाखेरि विपद भनेको सरकारी गैर सरकारी सबैजना मिलेर सम्बोधन गर्ने विषय हुँदा हामी सबैलाई एकै ठाउँमा ल्याउनलाई हामीले यो लिड कोलिडको बैठक गरेर सबैको जिम्मेवारी तोकेर हामीले पहिला पनि पठायौँ, पछि फेरि मनसुनको बेलामा रिमाइन्डर भनेर फेरि ल यो गर्नु होला भनेर पठाएका छौँ र उहाँहरूलाई बेला बेलामा चाहिँ हामी अपडेट पनि लिइरहन्छौँ बोलेर र उहाँहरूले आफ्नो क्लस्टरको मिटिङ गर्नुहुन्छ। त्यसै गरी भन्दा अब यो प्राधिकरणमा चाहिँ एउटा हामीले सिचुएसन रुम भनेर सिर्जना गरेका छौँ। त्यस रुममा चाहिँ हरेक जिल्लाबाट हरेक ठाउँबाट खबरहरू आइरहेको हुन्छ, हामीले अपडेट गरिरहेको हुन्छौँ त्यहाँ। अनि एउटा नम्बर छ 1149 भन्ने, 1149 त्यो नम्बरलाई चाहिँ हामीले राउटिङ गरेर चाहिँ जुन जिल्लाबाट फोन गर्नु भएको हो त्यही जिल्लाको जिल्ला प्रशासन भन्न यानि के अरे त्यो डिओसीमा त्यो फोन घटी जान्छ भने चाहिँ हामीले अहिले के भनेको छौँ भने विपद काहीँ कतै पऱ्यो भने 1149 फोन गरिदिनु भयो भने तुरुन्तै रिस्पोन्स पनि हुन्छ र हामीलाई जानकारी पनि हुन्छ भन्ने कुरा त्यहाँ सुरु गरिएको छ भन्ने हो। अनि त्यही कमान्ड पोस्टहरू भयो, यस्तै खालको कुराहरू छ। अब यसमा विशेष गरी नि यो 13 जिल्लाको 55 स्थानमा साइरन जडान भएको छ। त्यसले चाहिँ कस्तो भने यो रिभर वाचहरू जस्तै रेन वाच भन्न अब यो अब रियल टाइम मोनिटरिङ गर्ने त्यस्तो व्यवस्थाहरू मिलाइएको छ। अब फेरि यो व्यवस्था चाहिँ मिलायो तर पब्लिकलाई कसरी सूचना गयो होला भन्ने हुन्छ नि। अब त्यसमा चाहिँ अब हामीले वेबसाइटबाट, फेसबुक, ट्विटर, सोसियल मिडिया, विभिन्न सञ्चार माध्यमहरूबाट अझ बहुभाषामा शुद्ध चाहिँ सामग्रीहरू प्रसारण गरेर हामीले सूचना दिएका छौँ भने चाहिँ अहिले हामी चाहिँ एलर्ट अवस्थामा हामी छौ भन्ने कुरा मैले जानकारी गरे।
भनेपछि अब कुनै पनि एउटा ठाउँमा सम्भावित विपदको घटना हुन सक्ने सम्भावना त्यहाँ देखियो भने चाहिँ त्यहाँ रहेका बासिन्दाहरूको मोबाइलमा चाहिँ त्यसको त्यो सामग्रीहरू चाहिँ त्यहाँ पुग्न सक्ने अवस्था अहिले यहाँहरूले समेत
के अरे यस्तो छ, मोबाइलमा चाहिँ जल तथा मौसम विज्ञान विभागको खबर पुग्छ।
हजुर,
हाम्रो चाहिँ विभिन्न संसारमा चाहिँ फेसबुक ट्विटरबाट चाहिँ हाम्रो जान्छ क्या भनेको उसको र हाम्रो उहाँको र हाम्रो अलिकति खबर फरक भयो। उहाँहरूको चाहिँ त्यो मौसमको र यसरी बाढी बढ्दैछ भन्ने जान्छ अनि हाम्रो चाहिँ त्यसरी बढ्ने हुँदाखेरि सतर्क रहनु होला भन्ने जान्ने हो क्या हाम्रो। अनि हाम्रो फेरि त्यो सुरक्षा निकायहरूलाई हाम्रो मेन चाहिँ के भने रिस्पोन्स गर्नलाई जानु पर्यो हाम्रो मेसेजहरू। अनि हामीले उहाँहरूलाई चाहिँ मेसेज गर्छौँ ल यसरी गरेर यहाँ सम्भावना यस्तो छ, तपाईँहरू चाहिँ एलर्ट भएर बस्नुहोस् है भनेर भन्छौँ। अनि हाम्रो सिडिओ साहबहरूलाई चाहिँ एकदमै एलर्टमा राख्छौँ, उहाँहरूले जिल्लामा सिडिओ साहबहरूले कमान्ड गर्नुहुन्छ त्यो कमान्ड पोस्टको अनि उहाँहरूले मोबिलाइज गर्नुहुन्छ त्यस्तो खालको संयन्त्र।
अब विभिन्न निकायहरूले मनसुन पूर्व तयारी कार्ययोजना पनि बनाएको हामीले पाएका छौँ होइन। अब यो यी सबै निकायहरू चाहिँ अब यो मनसुन पूर्व तयारी कार्ययोजनामा भनौँ न सबै तदारुकता, सबै निकायहरूले तदारुकता देखाउँदा विपद यो खालको जोखिम न्यूनीकरणमा कतिको सहजता हुने देखिन्छ?
त्यो मनसुन कार्ययोजना भनेकै त्यो यो सेन्ट्रल लेभलमा हामीले बनायौँ, त्यो कार्ययोजनामा चाहिँ प्रदेश सरकारले यसो गर्ने र उसले आफ्नो कार्ययोजना बनाउने, जिल्लाले यसरी कार्ययोजना बनाउने यसो गर्ने, अनि पालिका तहमा यसरी कार्ययोजना बनाएर यसरी काम गर्ने भनेर त्यो हाम्रो सेन्ट्रली कार्ययोजनामा पनि एउटा गाइडलाइन त्यहाँ दिएको छ र हामीले त्यो सबै त्यो कार्ययोजना चाहिँ सबैलाई पठाएर अनि उहाँहरूले आफ्नो आफ्नो प्रदेशले जिल्लाले स्थानीय तहले आफ्नो आफ्नो कार्ययोजना बनाउनु भएको छ। त्यो कार्ययोजनामा कसले के काम गर्ने, कुन सामग्री कुन ठाउँमा छ, त्यहाँ हाम्रो चाहिँ रिस्पोन्स गर्ने रिस्पोन्डरहरू कहाँ कहाँ छन्, सबैको फोन नम्बर सहितको डिटेल विवरण, त्यस्ता कुराहरू हुन्छ त्यो कार्ययोजनामा। त्यसले चाहिँ सबैको जिम्मेवारी निश्चित गरिएको हुन्छ त्यो कार्ययोजनाबाट।
अब विपद जोखिमका बारेमा विपदका बारेमा कुरा उठ्न थालेको धेरै भएको छैन, 10-15 वर्ष यता यो विषयले चाहिँ प्राथमिकता पाउँदै गएको छ र अहिले यो अवस्थामा आएको छ नेपालको सन्दर्भमा पनि। अब यो बीचमा विपद न्यूनीकरणका लागि विभिन्न प्रयासहरू भइरहेका छन्, यहाँले पनि उल्लेख गर्नुभयो 13 जिल्लामा 55 स्थानमा साइरनहरू जडानदेखि लिएर होइन अब स्थानीय बासिन्दाहरूलाई तत्काल चाहिँ सूचना दिनेसम्मको अवस्थामा आइपुगेको छ। अब यो सम्म आइपुग्दा हामीले भनौं न अब गर्नुपर्ने पूर्व तयारीहरूमा पूर्व तयारीको सन्दर्भमा गर्नुपर्ने कामहरू के छ, अब यसमा भनौं न अब जनशक्तिहरूको देखि लिएर अब आर्थिक भूमिकादेखि लिएर अवस्था अहिलेको कस्तो छ र आवश्यकता चाहिँ कस्तो छ?
यो पूर्व तयारीमा त भन्नु अब हामीले के भनिरहेको छौँ भने पालिका तहबाट अहिलेको विपदको बेलामा सबैजना मिलेर हामी सम्बोधन गर्छौँ होइन, यो प्रदेश अनि सङ्घ अनि संयुक्त राष्ट्रिय निकाय गैर सरकारी संस्था निजी क्षेत्र सबै मिलेर सम्बोधन गर्ने हो। तर त्यो पालिका लेभललाई के थाहा हुन्छ भने यो विपद यसपल्ट होइन अर्को वर्ष फेरि आउँछ भन्ने थाहा हुन्छ नि, त्यसले गर्दाखेरि अर्को वर्ष विपद नआउने गरी बिचमा चाहिँ काम गर्नुपर्छ, उहाँहरूले पूर्व तयारी गर्नुपर्छ भनेर हामीले भनिरहेको छौँ होइन। र त्यही अनुसार अब अहिलेको हकमा चाहिँ यो अहिलेको पूर्व तयारी भनेको चाहिँ प्रति कार्यको पूर्व तयारी हो। प्रति कार्यलाई कसरी हामी सम्बोधन गर्ने भयो यसको लागि अब खोज उद्धार टोली कहाँ कहाँ छ, ऱ्यापिड रिस्पोन्स फोर्सहरूको नाम र नम्बर, अनि हामीले विपदका स्वयंसेवकहरूकोलाई तालिम दिएर उहाँहरूको पनि रेकर्ड अपडेट गरिरहेको छ। अन्त अहिले चाहिँ खोज उद्धारै फोकस हो, अनि खोज उद्धार भइसकेपछि उहाँहरूलाई राहत दिनुपर्ने हुन्छ। अब राहतको लागि फेरि सामग्रीहरू चाहिन्छ, सामग्रीहरू भनेको चाहिँ अहिले यो प्रदेश यो सङ्घीय सरकारमा भएको गोदाम घरबाट यहाँबाट पठाउन गाह्रो भए हुनाले अहिले चाहिँ प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ र त्यो प्रदेश सरकारको गोदाम घरमा के सामग्री छ भनेर हामीसँग लिस्ट छ, अनि त्यो लिस्ट अनुसार कहीँ कतै माग भयो भने हामीले त्यो सामग्रीहरू त्यहाँ मुभ गर्छौँ। तर हामीले अहिले के भनिरहेको छौँ भने त्यो भण्डारणको लागि मात्रै सामग्रीहरू नमागिदिनु होला, हामीलाई त्यो रिस्पोन्सको अप्ठ्यारो पऱ्यो भने माग्नु हामी मुभ गरिहाल्छौँ। भण्डारणको लागि चाहिँ आफ्नै बजेटबाट आफैले व्यवस्था गरेर राख्नुभयो भने भोलिका दिनमा सजिलो हुन्छ भन्ने कुरा हामीले गरिरहेछौँ। अब यसैको लागि भन्नु अब अहिले कतिपय हाम्रो जिल्ला प्रशासनबाट उहाँहरूले चाहिँ हामीलाई यो पूर्व तयारीका सामग्रीहरू खरिद गर्नुपर्ने भयो, हामीले आवश्यक भयो भन्नुभयो, अनि अहिले गृह मन्त्रालयबाट प्रति जिल्ला भन्नु करिब 9,90,000-10,00,000 दरले हामीले प्रति जिल्लामा पूर्व तयारीको सामग्रीहरू खरिद गर्नु होला भनेर पनि पठाएको छ। अनि त्यो तराईका जिल्लाहरूमा चाहिँ त्यो रबर बोटहरू चाहिँ चाहिने हुन्छ, त्यहाँ रबर बोटहरू किन्नुपर्छ भनेर उहाँहरूलाई फेरि 4-5 लाख रुपियाँ कति रबर बोट किन्न पनि पठाएको छ, पैसा गृह मन्त्रालयबाट पठाइएको छ। भन्दाखेरि अहिले सामग्री छ त्यसलाई रिस्पोन्स गर्ने, आवश्यक परे पनि सामग्री खरिद गरेर पनि राख्ने भनेर सुत रकम निकास भएको छ अहिले।
अब यो चाहिँ प्रदेश सरकार पालिका
पालिका होइन, यसो त प्रदेश सरकारले त आफैले गर्ने भयो अनि पालिकाले पनि आफ्नै बजेटबाट गर्छ, हामीले यहाँबाट रकम निकास गरेर पठाएको भनेको जिल्ला प्रशासन कार्यालयहरूमा हो र जिल्ला प्रशासन कार्यालयहरूले त्यो समन्वय पनि गर्ने र कुनै सामग्री आवश्यक परेमा उसले आफै खरिद गर्ने भन्ने हो क्या।
अब विपद भन्ने बित्तिकै पूर्व तयारी महत्वपूर्ण पाटो हो, अहिलेको सन्दर्भमा अब स्थानीय तहहरू बढी जिम्मेवार बनाउन पनि खोजिएको छ स्थानीय तहहरूलाई, अब यो पूर्व तयारी विपद न्यूनीकरणका लागि पालिकाहरूको भूमिका महत्वपूर्ण देखिन्छ, उनीहरूलाई थाहा हुन्छ कहाँ विपद अब विपदको अब सम्भावित विपद हुने अवस्था छ, कहाँ के हुन्छ भन्ने सन्दर्भमा अब यो पालिकाहरूलाई भनौं न उनीहरूलाई चाहिँ उनीहरूको क्षमता बढाउने सन्दर्भमा अब प्राधिकरणको भूमिका चाहिँ कस्तो हुन्छ, कस्तो भइरहेछ?
अनि यसो त त्यही प्रा हामीले चाहिँ उहाँहरूलाई चाहिँ तालिम दिने अनि त्यो स्वयंसेवकहरूको पनि हामीले ट्रेनिङहरू गर्ने अनि सामग्रीहरू त्यो स्पेसिफिकेसन उहाँहरूले सामग्री किन्न पर्यो भने त्यो सामग्रीको त्यो सूचीहरू उहाँहरूसँग हुँदैन अनि कुन सामग्री कस्तो चाहिने भन्ने पनि हुँदैन, त्यसको स्पेसिफिकेसनहरू तयार गर्ने भन्ने यस्ता कुराहरू र उहाँहरूलाई चाहिँ कुनै त्यस्तो अप्ठ्यारो पऱ्यो उहाँहरूको आफ्नो गोदाम घरले पुगेन सामग्रीले पुगेन भने उहाँहरूले सामग्री माग्ने बित्तिकै जिल्ला अथवा प्रदेश सरकारमा रहेको गोदाम घरबाट सामग्रीहरू पठाउने त्यस्ता व्यवस्थाहरू गरेका छौँ। अनि अझ भन्न अब यो त हाम्रो नेपाली सेनाको हेली शुद्ध तयार अवस्थामा काठमाडौँ इन्टरजिट सुर्खेतमा तयारी अवस्थामा त्यहाँ रहेको छ। काहीँ कतै त्यस्तो भयो भने त्यहाँबाट त्यो मुभ हुने, तर त्यो हाम्रो जिल्ला प्रशासनको सिडो साहबले त्यसलाई कोअर्डिनेट गर्नुहुन्छ, हामीले त्यहाँबाट पठाउँछौँ। अनि त्यसै गरी अब यो विशेष गरी चाहिँ यो रेड क्रसको स्वयंसेवकहरू जुन जिल्ला तहमा छन् उहाँहरूले पालिकासँग एकदम क्लोज कोअर्डिनेसनमा बस्नुहुन्छ, र पालिकाबाट खबर आउने बित्तिकै त्यो रेड क्रसका स्वयंसेवकहरू चाहिँ उहाँहरू मुभ हुने त्यस्तो खालको टिम छ। अनि यो स्वास्थ्य मन्त्रालयको त्यो मेडिकल रिस्पोन्स टिम पनि उहाँहरूले पनि पालिका तहसँग कोअर्डिनेट गरेर त्यो हरेक ठाउँ ठाउँमा त्यो स्वास्थ्य चौकीहरू छ नि, अनि उहाँहरू पनि एकदम एलर्ट अवस्थामा पालिकाले खबर गर्ने बित्तिकै विपदको बेलामा उहाँहरू मुभ हुने, त्यसरी उहाँको त्यो मेडिकल रिस्पोन्स टिम पनि बनाउनु भएको छ। अनि यता हाम्रो सशस्त्र प्रहरीको र सुरक्षा निकायको टिमहरू चाहिँ ठ्याक्क एलर्ट अवस्थामा छन्। त्यो पहिला खबर त त्यो पालिकाबाटै आउँछ कुनै विपद भइहाल्यो भने, अनि त्यो विपदबाट खबर आउने बित्तिकै उहाँहरूलाई हामीले के भनेको छौँ भने त्यो जिल्ला प्रशासनमा सिडिओ साहबहरूलाई चाहिँ त्यो आदेश लिएर मुभ हुने होइन कि उहाँहरू आफै खबर आउने बित्तिकै डिजास्टरमा मुभ भइहाल्ने, त्यो मुभ हुँदाहुँदै खबर गर्दा पनि हुन्छ क्या, यसरी हामी प्लान ठाउँमा जाँदैछौँ भन्दा त्यो आदेश बुझाउनु पनि पर्दैन भन्ने कुराहरू उहाँहरूलाई हामीले भनिरहेछौँ। उहाँहरू त्यही अनुसार तयारी अवस्थामै हुनुहुन्छ।
अब हामी कुराकानीको अन्त्यतिर आइपुगेका छौँ। जस्तो अब आज र भोलि अत्याधिक वर्षा हुने जुन खालको अनुमान गरिएको छ, अब यो अनुमानसँगै अब यो भनौँ न आम नागरिकले आम ध्यान दिनुपर्ने र आम नागरिकलाई चाहिँ अब प्राधिकरणको तर्फबाट यहाँ के भन्नुहुन्छ?
यो अत्याधिक वर्षाको चाहिँ के भने पहिला त त्यो रोड ब्लकेज ठाउँ ठाउँमा हुन्छ कि भन्ने छ होइन, त्यसले हामीले सडक विभागले चाहिँ त्यो रोड ब्लकेज रोक खोल्नको लागि चाहिँ त्यो एस्काभेटरहरू त्यो एउटा एप पनि निर्माण गर्नुभएको छ, त्यस अनुसार उहाँहरूले ठ्याक्क त्यो ब्लकेजको ठाउँमा राख्नु भएको छ भन्ने हो। तर यो हाम्रो पब्लिक तहमा हामीले त यो विपद फेरि जति गर्दा गर्दै पनि विपद आइहाल्दो रहेछ, त्यसले धन र धनको क्षति चाहिँ फेरि गरिहाल्दो रहेछ भन्दा पब्लिक तहमा सचेत भएर ल यो जस्तै विपद राति आउँछ पानी बेसरी पर्छ भने त्यो एरियामा आज नगएर भोलि जाँदा भयो नि त। त्यसै गरी हामीले अलिकति हाम्रो कार्यक्रम रिसेड्युलिङ गऱ्यौँ, हामीले आफ्नो चाहिँ त्यो मुभमेन्टहरूलाई अलिकति कन्ट्रोल गऱ्यौँ, र आवश्यक काम परेको बेला मात्रै बाहिर निस्किने अरू बेला ननिस्किने भन्ने यो बेलामा अलिकति हामीले दुई तिन दिन जुन एडभाइजरी जारी गरेको दिन हुन्छ त्यो दिन मात्रै हामीले पब्लिक लेभलबाट हामीले केयर गऱ्यौँ, सचेत रह्यौँ भने पनि यो धन र जनको चाहिँ क्षति जोगिन सक्दो रहेछ। त्यस कारण मैले यही आग्रह गर्छु कि उहाँहरू हाम्रो एडभाइजरी अनुसार राम्रोसँग हेरेर बुझेर त्यो एडभाइजरीको दिनमा चाहिँ जस्तै अब आज र भोलि भनिया छ भने आज र भोलि दुई दिन चाहिँ अलिकति मुभमेन्टलाई कटेल गरियो होइन, त्यही अनुसार एलर्ट भएर बसियो भने क्षति चाहिँ कम हुन्छ भन्ने हाम्रो आग्रह।
हजुर हुन्छ त, आजको लागि हामीसँग समय यति नै रह्यो, यो कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दै थियौं राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइरालासँग। विशेष गरी जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न भागमा अत्याधिक वर्षा हुने जनाएको छ। यो वर्षाले निम्ति आउन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आम नागरिकमा सूचना पनि जारी गरेको छ, सर्वसाधारणलाई उच्च सतर्कता अप्नाउन पनि आग्रह गरेको छ, र यो केही दिन चाहिँ भनौँ हिडुलका कार्यहरू रोक्न उसले आग्रह पनि गरेको छ सम्भावित जोखिम न्यूनीकरणका सन्दर्भमा, र यिनै सन्दर्भमा केन्द्रित रहेर आज हामीले कुराकानी गर्यौं। यसँगै आजको अन्तर्संवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी उत्तम पाण्डेलाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।